अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको तपाईँलाई हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआईसी एसिया बैंक लिमिटेड।
एनआईसी एसिया बैंक पनि साथी पनि।
बाँके राप्ती सुनारी गाउँपालिकामा विद्युतीकरण अझै ओझेलमा, अदालतको फैसला पनि थन्कियो, जनप्रतिनिधिका विद्युत मुख्य प्राथमिकता।
असार मसान्तमा बजेट धमाधम सकिँदै बाँकेमा सरकारी लगानी, बालुवामा पानी सराबन्दै कञ्चनपुरमा भुक्तानी लिन र म्याद थप्न भ्याइ नभ्याइ।
रोल्पामा पहिरोको त्रासले रातभर जागराम, बिजुली खानेपानी पूर्ण रूपमा बन्द, हुम्लाको एक गाउँपालिकामा बैङ्क खाताबाटै रकम गायब।
र जुम्लामा यस वर्ष चामल पर्याप्त, मुगुका महिलामा पाठीघरको समस्या बढ्दै।
गजबको तयारी चाउचाउ, स्वाद र स्वास्थ्य दुवै गजबको,
टेस्ट गजबको, हेल्थ गजबको,
गजबको तयारी चाउचाउ, सबै मिली खाऊ, गजबको तयारी चाउचाउ, 20% एक्स्ट्रा तर मूल्य उही, सिद्धि विनायक स्न्याक्स एन्ड नुडल्स प्राइभेट लिमिटेडद्वारा उत्पादित।
पश्चिम डायरीको सुरुमा मुख्य प्राथमिकता सडक र योजनाका कुरा रहेको छ। मुख्य प्राथमिकता विद्युतीकरण। राप्ती सुनारी गाउँपालिकामा निर्वाचित भएपछि गाउँपालिकाका प्रमुख लाहुराम थारूको मुख्य प्राथमिकतामा 9 वर्षदेखि अलपत्र परेको विद्युतीकरण आइलाग्यो। राप्ती सुनारी गाउँपालिका र नरेनपुर गाउँपालिकामा विद्युत विस्तार गर्नका लागि जनताको विकास बजेट लगानी गरेर विद्युतीकरण समिति गठन भएको 9 वर्ष पुग्यो। राप्तीपारी विद्युत मात्रै होइन, ठेकेदारले पोल पनि पुर्याउन सकेको देखिएन। राप्तीपारी बैजापुरका बासिन्दा सन्तोष चौधरीले भन्नुभयो, विद्युत विस्तारका लागि स्थानीय स्तरको विकास बजेट कटौती भएको थियो, तर पछिल्लो समयमा विद्युतको पोल जडान र सब स्टेसन निर्माण बाहेकको काम अघि नबढेकाले स्थानीयहरू निराश भएका छन्। अनि थन्कियो अदालतको फैसला, राप्तीपारी विद्युत विस्तार समयमा पुरा हुनका लागि राप्तीपारीका बासिन्दाले अदालतमा रिट दायर गरेपछि भएको फैसला पनि यथास्थितिमा थन्किएको छ। 2073 साल वैशाख 22 गते तत्कालीन पुनरावेदन अदालत नेपालगञ्जले राप्ती पारी क्षेत्रको विद्युत विस्तारका लागि राप्ती सुनारी विद्युतीकरण मूल समितिमा जम्मा भएको रकम दुरुपयोग हुन नपाउने गरी आवश्यक परे नेपाल सरकारसँग थप रकम माग गरी समयमा विद्युत विस्तारको काम पुरा गर्न भन्ने आदेश भएको थियो। आजको दैनिक नेपालगञ्जमा विनय दीक्षितले खबर लेख्नु भएको छ।
विकास निर्माणको जिम्मा पाएका संस्था वर्षका 11 महिना सुस्ताउने र असार मसन्त नजिकैसँगै योजना सक्न हतारिने प्रवृत्ति यसपालि पनि उस्तै छ। मध्य झरीमा भौतिक निर्माणमा गरिने सरकारी लगानी बालुवामा पानी सरह बनेका छन्। काङ्ग्रेसले बाँकी क्षेत्र नम्बर 3 पूर्वाधार विशेष कार्यक्रमको 22,50,000 पूर्व प्रधानमन्त्री सुशील कोइरालाको शालिगसहित स्मृति पार्क बनाउन चाहेको थियो, तर जिल्ला समन्वय समितिले उक्त योजनामा सहमति जनाएन। बजेट फिर्ता हुन नदिन अहिले सुर्खेत रोडमा सोलर सडक बत्ती जडान भइरहेको छ। 24 पोल गाडिसकिएको छ, 3 सोलर प्यानल र बत्ती जडान गर्न बाँकी रहेको छ। आधा हिजो रातिसम्म सक्छु भनेका छन्। स्थानीय विकास अधिकारी हरि प्याकुरेलले भन्नुभयो, अरू शनिबार रातिसम्म सक्लान्। क्षेत्र नम्बर 2 राप्तीपारीका बस्ती जिल्लाकै दुर्गम मानिन्छन्। उक्त क्षेत्रको पूर्वाधार कार्यक्रम अन्तर्गतको 3 करोड रुपियाँ आर्थिक वर्षको अन्तिम समय आइसक्दा पनि खर्च हुन सकेको छैन। सांसद दिनेश चन्द्र यादवले हतार हतार 90 लाख रुपियाँको सोलर किनेर स्थानीयलाई बाँड्ने उपाय निकाल्नुभयो। यसपछि पनि उक्त शीर्षकको 75 लाख रुपियाँ फिर्ता हुने भएको छ। जनक नेपाल र ठाकुर सिंह थारूले कान्तिपुरमा खबर लेख्नु भएको छ।
यस्तै भुक्तानी लिन र म्याद थप्न भ्याइ नभ्याइ यो कञ्चनपुरको खबर छ। भीमदत्त नगरपालिका नौ खुला मसेठीका रामबहादुर अधिकारीको डेरा तीन दिनदेखि भीमदत्त नगरपालिकामै छ। सीमा क्षेत्र विकास कार्यक्रम अन्तर्गत मसेठीको सरस्वती आधारभूत विद्यालयको पर्खाल तथा बेन्च र डेस्क बनाएको भुक्तानी लिन आउनुभएका उहाँ कहिले जिल्ला समन्वय समिति त कहिले नगरपालिका गर्दा गर्दै थाकिसक्नु भएको छ। यति बेला नगरपालिका तथा जिल्ला समन्वय समितिको कार्यालयमा योजनाको म्याद थप गर्ने र भुक्तानीका लागि आउनेहरूलाई भ्याइ छ। नगरपालिका र जिल्ला समन्वय समितिको कार्यालय परिसरमा कागजात मिलाउने तथा निवेदन लेख्नेहरू प्रशस्त देखिन्छन्। आजको कान्तिपुरमा भवानी भट्टले खबर लेख्नु भएको छ।
पूर्वी रोल्पाको थवाङ गाउँपालिका पाँच उवाका स्थानीय पहिरोको त्रासले रातभर जागराम बस्ने गरेका छन्। पहिरोकै कारण बिजुली खाने पानी पूर्ण रूपमा बन्द छ। विद्यार्थी पनि विद्यालय जान छाडेका छन्। 450 घरधुरी रहेको उवा पहिरोको उच्च जोखिममा छ। गाउँभरि पहिरो पहिरोकै मात्र त्रास देखिन्छ। डरै डरमा रात काट्छौँ। स्थानीय उठुवा ठुलो गाउँकी 52 वर्षीय कमिनी रोकाले भन्नुभयो, 2 वर्ष भयो यस्तो बाढी पहिरो जान थालेको, सबै अचम्ममा परेका छौँ। बेलुका कामकाज गरेको जमिन अर्को दिन बगेर अर्कैको बारीमा पुग्दा गाउँमा कतिपयको भनाभन नै हुने गरेको अवस्था छ। पहिरोले विद्युत गृह तथा पुलहरू बगाइदिएपछि एक महिनादेखि स्थानीय लघु जलविद्युत पूर्ण रूपमा अवरुद्ध रहेको छ। साबिक उवा गाविसभरि एउटा मात्र मावि छ। रिनुनेटा माविमा वर्षा लागेसँगै विद्यार्थी पनि घटेका छन्। नवीन लोचन मगरले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
कर्णालीका जिल्लामा खाद्यान्न अभावको हल्ला चलेको छ, तर जुम्ला खाद्य संस्थानमा भने 2000 क्विन्टल चामल मौजा छ। यो वर्ष जुम्लामा चामलको कुनै समस्या नहुने संस्थान शाखा प्रमुख रणबहादुर एरले बताउनुभयो। जुम्लामा चामल अभावको कुनै सङ्केत देखिएन। एरले भन्नुभयो, कर्णालीका अन्य जिल्लामा पनि चामल अभाव देखिएमा तत्काल पुर्याउन सक्ने अवस्था रहेको छ। जुम्ला खाद्य संस्थान शाखा कार्यालय खलङ्गा जुम्लाकोट र धापा डिपोबाट चामल बिक्री भइरहेको छ। गुणस्तरीय सस्तो र सुलभ मूल्यमा चामल पाइने भएपछि जुम्लावासी संस्थानको चामलप्रति आकर्षित भएका छन्। संस्थानका अनुसार अरुवा मोटो चामल प्रति किलो 40 रुपियाँ र सोना मन्सुली प्रति किलो 49 रुपियाँमा किनबेच भइरहेको छ। आजको नागरिकमा डिबी बुढाले खबर लेख्नु भएको छ।
हुम्लाको सर्केगाँड गाउँपालिका 6 को विकासे रकम बैङ्क खाताबाटै गायब भएको छ। साबिकको रोडीकोट गाविसको राष्ट्रिय वाणिज्य बैङ्कको खातामा रहेको 6,45,000 रुपियाँ गायब भएको हो। सो रकम राष्ट्रिय वाणिज्य बैङ्कको खाता नम्बर 419-030-20-22 हराएको रोडीकोटका स्थानीयले बताएका छन्। सो खाताको चेक वडा नम्बर 6 का सचिव कृष्ण गुरुङसँग मात्र रहेको थियो। बैङ्कको स्टेटमेन्टमा वडा नम्बर 6 कै बबरजङ शाहीको नागरिकता र नाममा 6,45,000 रकम निकालेको देखिएको सर्केडाँडा गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायले बताउनुभयो। नर्जङ तामाङले नयाँ पत्रिका दैनिकमा खबर लेख्नु भएको छ।
रुकुम सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले पदभार ग्रहणकै दिन 5 वटा निर्णय पुस्तिकामा सही गर्नुभयो। प्रशासन सुधार वर्ष दिन भित्रै सबैको घरमा खानेपानी पुर्याउने, गाउँपालिकाका सबै ठाउँमा सञ्चार पहुँचका लागि सिस्ने प्वाङ र खेपीचारमा टावर निर्माण गर्ने निर्णय गर्नुभयो। सँगै कृषि पकेट क्षेत्रका घोषणा र सिस्ने गाउँपालिकामा काम गर्न आउने सम्पूर्ण स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थालाई एकद्वार प्रणालीबाट मात्रै काम गर्ने अनुमति प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो। यस्तै बारबर्दिया नगरपालिका 11 का वडाध्यक्ष विजय कुमार थारू 14 वर्षदेखि शरीरमा गोली बोकेर बसिरहनु भएको छ। 36 वर्षीय थारूको अपरेसन गर्न चिकित्सकीय प्रयास असफल भएपछि शरीरमा गोली बोकेर हिडडुल गर्न बाध्य हुनुभएको छ। उहाँको पेट, कलेजो, खुट्टा र पाखुरामा 4 गोली छ। यता रोल्पाको खबरमा द्वन्द्वको समयमा पति गुमाउनु भएकी धमाङकी धनमाया पुनः रोल्पा नगरपालिका 10 वडा सदस्यमा निर्वाचित हुनुभएको छ। माओवादी पृष्ठभूमिका धनमाया कङ्ग्रेसबाट निर्वाचित हुनुभएको हो। 15 वर्षसम्म माओवादी राजनीतिमा लाग्नुभएका उहाँ काङ्ग्रेसबाट जनप्रतिनिधि बन्नुभयो। माओवादी राजनीतिमा लाग्नुभएका उहाँ पति गङ्गालाल पुन सुरक्षा फौजको आक्रमणमा 2058 मारिनुभयो। पति मारेको अर्को वर्ष उहाँ माओवादी बनेर भूमिगत हुनुभयो। आजको कान्तिपुरमा खबर रहेको छ। पश्चिम डायरीमा बाँकेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपतिका पहिलो प्राथमिकताका कुरा।
3 महत्त्वपूर्ण निर्णय हामीले गरेका छौँ। खजुरा गाउँपालिकाको 14 माध्यमिक विद्यालयलाई एउटा स्मार्ट बोर्ड, एउटा प्रोजेक्टर र एउटा ल्यापटप दिने निर्णय गरिसकेका छौँ। आर्थिक वर्ष 73-74 यसको लागि बजेट पनि विनियोजन मैले गरिसकेको छु।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
Hyundai Traffic Safety।
आफ्नो सवारी साधनलाई ठिक अवस्थामा राख्न त्यति नै जरुरी छ जति आफू स्वस्थ रहन।
समय समयमा सर्भिसिङ गराएर आफ्नो सवारी कन्डिसनमा राख्नुहोस्। सजग हुनुहोस्, पूर्व तयारी गर्नुहोस् ताकि दीर्घ झन्झट बेहोर्न नपरोस्।
जोखिममा नपरौँ, सुरक्षित रहौँ।
लक्ष्मी हुन्डाई नेपालको सामाजिक प्रयास।
अन्तर्राष्ट्रिय प्रविधिद्वारा डिजाइन गरिएका 100% उच्च गुणस्तर प्रमाणित युक्त सुन तथा हिराका गहनाहरू अधिराज्यभरि उपलब्ध छ।
हामी सधैँ ग्राहकको सन्तुष्टि प्रति सचेत र समर्पित छौँ।
टिसा ज्वेल्स एन्ड डायमन्ड,
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जित ज्वेलर्समा पनि। सम्पर्क नम्बर 081-523-128।
एक्जाम पनि सकियो, बाहिर पढ्न जाने भनेको, कतै काठमाडौँ पो जाने हो कि?
काठमाडौँ नै किन जानु पर्यो र? यही पनि राम्रो पढाइ छ नि।
मेरो त साइन्स फ्याकल्टी हो, यहाँ छ र?
छ नि, प्लस टू साइन्स दिएर बसेका विद्यार्थीहरूको लागि बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन भइरहेको छ नि।
हजुर, यस क्षेत्रकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विगतदेखि यस बाँके बागेश्वरी कलेज नेपालगञ्जले बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन गर्दै आइरहेको कुरा सहर्ष जानकारी गराउँदै यस कार्यक्रममा प्रवेश गर्नका लागि त्रिविद्वारा लिइने इन्ट्रान्स एक्जामको निशुल्क तयारी कक्षाहरू सञ्चालन भइरहेकोले समयमै सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
यही ज्येष्ठ 16 गतेदेखि कक्षा सञ्चालन भइरहेको छ।
स्थान कलेजको आफ्नै भवन, सम्पर्क बाँके बागेश्वरी कलेज, सुर्खेत रोड, नेपालगञ्ज, बाटिका होटलको ठिक अगाडि।
सम्पर्क नम्बर 081-520-570, 98-582-705 र 98-582-4132। निशुल्क प्लास्टिक सर्जरी सम्बन्धी सूचना।
बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभागमा जन्मदै ओठ तथा तालु फाटेकाहरूका साथै अपरेसन भइसकेका तर ओठ नाक नमिलेका गिजामा प्वाल भएकाहरूका लागि निशुल्क प्लास्टिक सर्जरी भइरहेको सबैमा सूचित गरिन्छ।
साथै बिरामी तथा एकजना कुरुवालाई आउने जाने भाडा र बस्ने खाने निशुल्क व्यवस्था गरिएकाले मौकाको फाइदा उठाउनु हुन सबैमा अनुरोध छ।
सम्पर्क बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभाग, ग्वारको ललितपुर। फोन नम्बर 01-55-34-663 र 98-011-34-673।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके। हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हात जोड्ने तथा नसा रोग, एकुपंचर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा।
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081-414-007 र 98-482-63-399।
यो कृष्ण सार FM
94 MHz, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर। निर्वाचित सबै जनप्रतिनिधिले पदभार ग्रहण गरेर स्थानीय तहको जिम्मेवारी सम्हालिसकेका छन्। जनप्रतिनिधिहरूले आफ्ना प्रतिबद्धताहरू पूरा गर्न सुरु गरिसकेका छन्। कुराकानी गर्दै बाँकीको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कच्छेपति।
अत्यन्तै उत्साह जागेको छ। खजुरा गाउँपालिकाले गाउँपालिकाका जनताले आफ्नो अभिमत व्यक्त गरिसक्नु भएको छ। म यो तपाईँको लोकप्रिय एफएम मार्फत खजुरा गाउँपालिका, नगर उन्मुख गाउँपालिका, जुन 101 बुझे प्रतिबद्धता पत्र लिएर जनताको बिचमा म पुगेको थिएँ, त्यो प्रतिबद्ध पत्रलाई क्रियान्वयन गर्नको निमित्त अर्जुन दृष्टिका साथ मैले अभियान सुरु गरिसकेको छु। म उत्साहित छु, जनताको न्यानो माया पाएको छु, न्यानो स्नेह पाएको छु, जनताको अभिमत पाएको छु।
मैले स्टुडियोमा यहाँसँग अन्तर्वार्ताको क्रममा कुरा गर्दा निर्वाचन अगाडि पहिलो काम के गर्नुहुन्छ यदि निर्वाचित भइसकेपछि भनेको थिएँ, पहिलो काम यहाँले सुरु गरिसक्नुभयो या बाँकी छ, के गर्दै हुनुहुन्छ?
शपथ ग्रहण खाइसकेपछि त्यही दिन मैले कार्यभार सम्हालेको थिएँ। पहिलो बैठकले शिक्षा, स्वास्थ्य र कृषिमा तीनवटा महत्त्वपूर्ण निर्णय हामीले गरेका छौँ। शिक्षामा खजुरा गाउँपालिकाका सामुदायिक विद्यालयहरूको शैक्षिक स्तर उकास्नको निमित्त आइसिटी विधि प्रयोग गर्ने सुरुमा र 21औं शताब्दीमा आइसिटी विधि प्रयोग गर्नको लागि खजुरा गाउँपालिकाको 14 माध्यमिक विद्यालयलाई एउटा स्मार्ट बोर्ड, एउटा प्रोजेक्टर र एउटा ल्यापटप दिने निर्णय गरिसकेका छौँ। आर्थिक वर्ष 73-74 यसको लागि बजेट पनि विनियोजन मैले गरिसकेको छु। स्वास्थ्य क्षेत्रमा खजुरा गाउँपालिकाका 70 वर्ष उमेर काटेका वृद्ध वृद्धाहरूलाई प्रत्येक 3 महिनामा एकपटक निःशुल्क आधारभूत स्वास्थ्य शिविर सञ्चालन गर्ने उद्देश्यका साथ प्रत्येक वडामा त्यो मिसनमा साउनको 2 हप्ताबाट यो अभियान मैले सुरु गर्दैछु। मेरो प्रत्यक्ष उपस्थितिमा डक्टरहरूको टिम प्रत्येक वडामा पुग्नेछ र कृषि क्षेत्रमा खजुरा गाउँपालिका साबिकका रनियापुर, उड्रापुर, सोनपुर, राधापुर, सीतापुर र बागेश्वरी यस क्षेत्रका अधिकांश जनताहरू कृषि पेसामा आधारित भएको हुनाले साना किसानहरूलाई मध्यनजर गरेर बिउ र बिजनमा अनुदानको लागि हामीले यो आर्थिक वर्षमा 5 लाख रुपियाँ सुरुमा विनियोजन गरिसकेका छौँ। यसरी 3 महत्त्वपूर्ण निर्णय गरेर क्रियान्वयनतर्फ हामी लागेका छौँ।
चुनौती कतिको छ?
जुन मुद्दा लिएर म जनताको बिचमा प्रचार प्रसारको क्रममा घर दैलोको क्रममा जनताको बिचमा पुगेको थिएँ, 101 बुँदे प्रतिबद्धता पत्र लिएर, त्यो प्रतिबद्ध पत्र क्रियान्वयन गर्नको निमित्त नीति तथा कार्यक्रम तय गर्ने सवालमा म पहिलोपटक शिक्षा क्षेत्रका शिक्षाविदहरूसँग बसिसकेँ। खजुरा गाउँपालिकाको 14 माध्यमिक विद्यालयका प्रधानाध्यापक, 14 माध्यमिक विद्यालयका व्यवस्थापन समितिको अध्यक्ष लगायतसँग शिक्षा सम्बन्धी अन्तर्क्रिया गरिसकेँ र शिक्षालाई आमूल परिवर्तन गर्नको निमित्त, शिक्षालाई चाहिँ प्राविधिक शिक्षा सुरु गर्नको निमित्त र प्राविधिक शिक्षा सुरु गरेर यस क्षेत्रका हजारौँ युवाहरूलाई रोजगारको व्यवस्थापन गर्नको निमित्त त्यसको लागि नीति तथा कार्यक्रम तय गर्न सबै साथीहरूसँग मैले फिडब्याक लिइसकेको छु। त्यो आउने लिखित रूपमा आउने क्रम जारी छ। यसै गरेर स्वास्थ्य क्षेत्रका खजुरा गाउँपालिकाको 1 देखि 8 स्वास्थ्य केन्द्रका प्रमुखहरूसँग र स्वास्थ्य विज्ञहरूसँग म अन्तर्क्रिया मैले सम्पन्न गरिसकेको छु। त्यस्तै कृषि विशेषज्ञसँग उहाँहरूसँग अन्तर्क्रिया सम्पन्न गरिसकेको छु। लिखित रूपमा उहाँहरूको फिडब्याक आउँदैछ। भोलि म खजुरा गाउँपालिकाका प्राथमिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका प्रमुखसँग बस्दैछु। पर्सि म खजुरा गाउँपालिकाका उद्योगपति र व्यवसायीसँग बस्दैछु। निजी क्षेत्रका चाहिँ प्रिन्सिपल र व्यवस्थापन समितिका अध्यक्षसँग बस सबै तह र तबकाबाट फिडब्याक लिइसकेपछि, उहाँहरूबाट सल्लाह सुझाव लिइसकेपछि हरेक क्षेत्रमा मैले आफ्नो जनपक्षीय समुन्नत खजुरा गाउँपालिका बनाउनको निमित्त एउटा जनपक्षीय नीति तथा कार्यक्रम तयार गर्ने अभियानमा म लागेको छु। मेरो टिम लागेको छ। हामी चाहिँ यसको अभियान सुरु गरिसकेका छौँ।
बाँकेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपति र माधव अधिकारी। अब अर्को सन्दर्भ, मुगुको छायानाथ रारा नगरपालिका 10 कि 47 वर्षीय चुक्का नेपाली 17 वर्षदेखि पाठेघर समस्याबाट पीडित हुनुहुन्छ। वडा नम्बर 11 कि 34 वर्षीय मायासरा कुमाई पनि 5 वर्षदेखि यही समस्याले पीडित हुनुभएको छ। उहाँहरूमा मात्र होइन, त्यहाँका दुर्गम क्षेत्रका महिला वर्षौँदेखि पाठेघरको रोग सहन बाध्य छन्। लाजका कारण सुरुमा आफ्नो समस्या बताउन नचाहनेले वर्षौँपछि मात्र रोगबारे थाहा पाउँछन्। जिल्लामै पाठेघरको शल्यक्रिया नहुँदा र बाहिर जान आर्थिक समस्याले उनीहरूले वर्षौँदेखि रोग पालेर बस्न बाध्य भएका छन्। कान्तिपुरमा खबर छ।
पछिल्लो 3 वर्षदेखि भाडाको भवनबाट कार्य सम्पादन गर्दै आएको मालपोत कार्यालय बाँकीले आगामी साउन 3 गतेबाट आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ। 2071 सालदेखि भाडाको भवनमा काम चलाउँदै आएको मालपोत कार्यालयले हिजोदेखि औपचारिक रूपमा नयाँ भवनमा सरेको छ। यता बाँकेको डुणा गाउँपालिका वडा नम्बर 5 कम्दीमा सामाजिक सेवा प्रभावकारिताका लागि साझा सभा समूह गठन गरिएको छ। सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जको आयोजनामा पुष्पा गोसाईको संयोजकतामा 25 सदस्यीय समूह गठन गरिएको हो। पारस्परिक जवाबदेहता स्थानीय पहल परियोजना अन्तर्गत उक्त सभा गठन गरिएको दैनिक नेपालगञ्जमा खबर छ।
युवाको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका बाँकेका 6 जना युवालाई सम्मान गरिएको छ। जिल्लामा विभिन्न क्षेत्रमा रहेर युवा सवाल, युवाको आवश्यकता, युवाको जिम्मेवारी लगायतका क्षेत्रमा विशेष योगदान पुर्याएका 6 जनालाई युवा समितिको कार्यालय बाँकेले नगद र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेको हो। जिल्ला युवा समितिको कार्यालय बाँकेका कार्यालय प्रमुख राम सुरेश यादवका अनुसार युवा उद्यमी प्रोत्साहनबाट 3 र युवा प्रतिभाबाट 3 गरी 6 जनालाई सम्मान गरिएको हो। सद्भाव दैनिकमा खबर छ।
नेपालगञ्जलाई सफा, सुन्दर र सुरक्षित बनाउने अभियानमा होटल व्यवसायले साथ दिने भएका छन्। नेपालगञ्ज उपमहानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरको स्वागत तथा बधाई कार्यक्रममा नेपालगञ्जका होटल व्यवसायले नेपालगञ्जलाई सफा, सुन्दर र सुरक्षित बनाउन उपमहानगरपालिकाले थाल्ने सम्पूर्ण अभियान र कार्यक्रममा साथ दिने प्रतिबद्धता जनाएका हुन्। स्वागत तथा बधाई कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमशेर राणाले अबदेखि नेपालगञ्जका होटल व्यवसायीलाई कसैले दुःख दिन नपाउने बताउनुभयो। उपमहानगरपालिकाकै उपमेयर उमा थापा मगरले होटलबाट निस्किएको फोहोर व्यवस्थापन गरिदिए नेपालगञ्जलाई सफा र सुन्दर बनाउन मद्दत पुग्ने बताउनुभयो। आजको नयाँ पत्रिकामा खबर रहेको छ, यता सरकारी कागजात सुदूरपश्चिममा सरकारी कागजात कृत्य गरी कार र मोटरसाइकलको अवैध कारोबार गर्ने एक गृह पक्राउ परेको छ। भारतबाट चोरी गरेर नेपाल ल्याएका सवारी साधन दर्ता गराउने समूहलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो। पश्चिम डायरीमा नवनिर्वाचित जनप्रतिनिधिप्रति मतदाताको पहिलो अपेक्षा,
सबभन्दा पहिलो प्राथमिकता सरसफाइलाई दिनुपर्छ
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
त्यो जय बागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे
हो? त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98 483 5223।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरी नेपालगञ्ज एफएम 104.8 मेगाहर्जमा पनि सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। 20 वर्षपछि भएको स्थानीय तहको निर्वाचनसँगै मतदानमा सहभागी भएका मतदाताहरूले आफ्ना नवनिर्वाचित जनप्रतिनिधिहरूबाट विकास र समृद्धिको सपना देख्न थालेका छन्। हामीले नवनिर्वाचित जनप्रतिनिधिहरूले पहिलो काम के गरिदिए हुन्थ्यो भन्ने लागेको छ भनेर मतदाताहरूलाई सोधेका छौँ। सुनौ नागरिक आवाज।
नाम दिलाराम पौडेल हो। मलाई कस्तो लाग्छ भने अहिले नवनिर्वाचित मेयर उपमेयरहरू उहाँहरूले चाहिँ नि यो नगर एकदम फोहोरो भयो, बढी सरसफाइमा चाहिँ एकदमै कमजोरी नै भयो। जनताबाट ट्याक्स लिएर नि सरसफाइमा ध्यान नदिने, जति हाकिमहरू चेन्ज भएको भए गर्ने, यो पहिलाको कुरा गरिरहेको छु। अब सायद मलाई जहाँसम्म छ त्यस्तो हुन पाउन होला। हाम्रो सबभन्दा पहिलो प्राथमिकता सरसफाइलाई दिनुपर्छ।
मेरो नाम लक्ष्मीप्रसाद नेपाली चाहिँ भनेको त अब नेपालको छैन, लाइन छैन भन्ने केही छैन। बाटोघाटो सफा होस्, पिच होस् सबै नाली ढल निकास सफा होस् हाम्रो मेन उद्देश्य भनेको त्यही नै हो।
मेरो नाम शङ्कर घिमिरे हो। जनप्रतिनिधि के लिने अब 20 वर्षपछि भयो राम्रो होस् सुरक्षा होस् सफा होस् चुनेका प्रतिनिधिले राम्रो काम गरून्।
देवीराम मरासिनी ग्रसित छौँ नेपालमा ग्रसित छ धुलो धुवा फोहोर मास्क लगाएर हिँड्नुपर्ने अवस्था छ त्यो सफा होस् गासका कामहरू अगाडि द्रुत गतिमा बढुन् बाटोघाटो बनोस् त्यसैको अपेक्षा गरेछौँ। जन यस्तो 20 वर्षपछि जनप्रतिनिधि पाएका छौँ हामीले विकासका कामहरू द्रुत गतिमा अगाडि बढाउनु छ भने हामी यसैमा आशा गरेका छौँ।
संस्थागत विद्यालयका संगठनहरूले कोहलपुरका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत तथा सम्मान गरेका छन्। हिजो प्याप्सन एनप्याप्सन र क्रिसाले जनप्रतिनिधिहरूलाई बधाई दिँदै सम्मान गरेका हुन्। मिशन टोडेमा खबर छ।
हुम्लाको सिमकोट गाउँपालिका साथ स्थित कैलाश माविमा अध्ययनरत मानबहादुर शाही सिमकोट बजारमा दाउरा बेचिरहनु भएको छ। कक्षा तिनमा अध्ययनरत उहाँ पढाइ खर्च जुटाउन 3 घन्टा पैदल हिँडेर बजारमा दाउरा बिक्री गर्नुहुन्छ। प्रतिभा भारी 500 रुपियाँमा बिक्री हुन्छ उहाँले भन्नुभयो। दाउरा बेचेको पैसाले घरमा नुन तेल र कापी कलम किन्ने गरेको छु। आजको कान्तिपुरमा जनकबहादुर शाहीले खबर लेख्नु भएको छ। यता असिनाले टमाटरमा क्षति मुसिकोट रुकुमको मुसिकोट नगरपालिका 4 कृषक रविन्द्र विष्टले गरेको व्यावसायिक टमाटर खेतीमा असिना पानीले क्षति पुगेको छ।
नेपालगञ्जका मासु पसलले अव्यवस्थित रूपले मासु बेचिरहेको पाइएको छ। पशु क्वारेन्टाइन कार्यालयले हिजो धम्बोजी र सेतुबिक चोकमा रहेका मासु पसलको अनुगमन गर्दा अधिकांश पसलले अस्वस्थ मासु बेचिरहेको फेला परेको हो। यस्तै बीच बजारमा म्याद नागेका खाद्य वस्तु बिक्री गर्ने प्रवृत्ति बढेको छ। नियमित रूपमा अनुगमन नहुनु, अनुगमन भए पनि कसैले कारवाही नहुनु र उपभोक्ता सचेत नहुनुले म्याद नागेका खाद्य वस्तु बेच्ने प्रवृत्ति बढेको हो। सद्भाव दैनिकमा खबर रहेको छ।
यस्तै रुपैडियाका मेडिकलहरूबाट नेपाली क्षेत्रमा लागु औषध तस्करी भइरहेको विषयमा तथ्यहरू बाहिर आएपछि भारतीय अधिकारीहरूले हिजो छापा मारेर कारवाही अघि बढाएका छन्। यता बैतडीको खबर रहेको छ। विद्यालयमा आगजनी गरेर फरार रहेका एक अभियुक्त 3 महिनापछि पक्राउ परेका छन्। अर्को खबर रहेको छ बैतडीकै। करिब 2 दशक अघिदेखि तत्कालीन जिल्ला समन्वय समितिले सहभागितात्मक कार्यक्रम अन्तर्गत गाउँ विकास कार्यक्रम मार्फत समूहका सदस्यहरूले लगानी गरेको ऋण असुल्न थालेको छ। यस्तै महेन्द्र नगरमा भीमदत्त नगरपालिकामा निर्वाचित मेयर तथा उपमेयर सहित जनप्रतिनिधिलाई उद्योग वाणिज्य सङ्घले मायाको चिनोको स्वरूपमा डायरी प्रदान गरेको छ। उता डोटीमा जिल्ला कृषि विकास कार्यालयले किसानलाई चालु आर्थिक वर्षमा 30,000 फलफुलका बिरुवा वितरण गरेको खबर कान्तिपुरमा रहेको छ।
सरकारले द्वन्द्वमा ज्यान गुमाएकाहरूका परिवारलाई दिइने रकम पाउन आफन्तबीच हानथाप हुने गरेको छ। यो जाजरकोटको खबर हो। कतिपयले प्रशासनमा उजुरी नै गरेपछि बैङ्क खाता रोका भएको छ। हेमन्त केसीले नयाँ पत्रिका दैनिकमा खबर लेख्नु भएको छ। उता रुकुममा माओवादी सशस्त्र द्वन्द्वका क्रममा मारिएका आफन्तलाई राहत स्वरूप रुकुममा 32,04,00,000 रुपियाँ वितरण गरिएको छ। कान्तिपुरमा खबर छ।
कर्णालीको पहिचान बोकेको मार्सी धानमा रोग किराको संक्रमण बढ्न थालेपछि किसान उन्नत जातको धान खेतीतर्फ आकर्षित हुन थालेका छन्। यो जुम्लाको खबर रहेको छ। उता मुगुमा आर्थिक वर्षको अन्त्यमा रकम सकाउन हतारमा काम गर्दा निर्माण गरिएका संरचना भत्किन थालेका छन्। खर्च नबुझाउने उम्मेद्वार हुन नपाउने यो सुर्खेतको खबर छ। निर्वाचन खर्च नबुझाउने जनप्रतिनिधिले जिल्ला समन्वय समितिमा उम्मेदवारी दिन नपाउने भएका छन्। उता मुगुमै चीन सरकारले तिब्बतसँग जोडिएको मुगुमा काम्रा रोङ गाउँपालिकाका स्थानीयलाई 346 मेट्रिक टन दैनिक उपभोग्य वस्तु दिने भएको छ भने हुम्लाको खबरमा जयर रेडिङ बाख्रे घेरिट बाटो र भित्र खोला सिँचाइ आयोजना उपभोक्ता समिति अध्यक्ष पैसा लिएर फरार भएका छन्। आयोजनाका लागि आएको 20,20,565 रुपियाँ लिएर समिति अध्यक्ष तिलक रावत फरार हुनुभएको खबर नागरिक पश्चिमेलीमा रहेको छ।
पश्चिम डायरीमा अब जनप्रतिनिधिको विचार। अधिकार सम्पन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल 5 वर्षको हुन्छ। वडामा निर्वाचित जनप्रतिनिधिहरूको मुख्य प्राथमिकता के छन् भन्ने विषयमा हामीले लगातार वडा अध्यक्षहरूका भनाइ प्रसारण गरिरहेका छौँ। सुनौ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 13 वडा अध्यक्ष वीरेन्द्र बहादुर शाहको विचार।
यस्तो छ नि, अहिलेसम्म त हालै बजेटको माथिल्लो निकायबाट आइपुगेको छैन, तर बजेट आयो। हाम्रो नगरपालिका बोर्डले शीर्षक अन्तर्गतका बजेटहरू हाम्रो वडामा विनियोजन गर्यो भने चाहिँ हामीले चाहिँ आफू आफ्नो वडा स्तरीय एउटा चाहिँ आफ्नो मिटिङ गरेर हामीले चाहिँ कहाँ चाहिँ हामीलाई चाहिँ उपयुक्त देखिन्छ त्यो ठाउँमा चाहिँ हामी चाहिँ यसलाई चाहिँ विनियोजन गरेर चाहिँ आफ्नो खर्च गर्नेछौँ त्यसमा। अहिलेसम्म त वर्ष यो बजेटको मलाई अहिलेसम्म जानकारी त छैन, हाम्रो बजेट विनियोजित भएर आइसकेको छ या कुन शीर्षकमा भएको छ हामीलाई अहिलेसम्म जानकारी प्राप्त भएको छैन। पहिलो मिटिङ अस्ति हाम्रो जुन दिन हामीले शपथ ग्रहण गरेका छौँ त्यो दिनमा चाहिँ हाम्रो बसेको थियो, त्यसमा खासै बजेटका बारेमा कुरा आएको छैन, कुन शीर्षक परेको छ भन्ने कुरा हामीलाई थाहा होला, त्यसपछि हामी चाहिँ त्यसलाई चाहिँ अब व्यवस्थित तरिकाले नै त्यसलाई चाहिँ खर्च गर्नेछौँ। विकासको हामीले प्राथमिकता राख्ने कुरा मैले आफ्नो वडामा बजेटको चाहिँ प्राथमिकतामा राखेको कुराहरूमा चाहिँ सबभन्दा पहिले चाहिँ सडकमा छ, सडकमा चाहिँ अलिकति मेरो चाहिँ क्षेत्र 17 नम्बर वडा र 18 नम्बर वडा छ, जो 18 नम्बर मेरो पहिलेको थियो त्यो लगभग 100% नै ग्रामीण भेग छ। हामी चाहिँ त्यसमा चाहिँ सडकको अहिलेसम्म कुनै पनि पिचको कालो पत्रेको सडकको अवधारणा छैन त्यहाँ, र हामीले सक्दो पहिले चाहिँ सडकलाई चाहिँ हामी प्राथमिकता राख्छौँ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँके राप्ती सुनारीमा विद्युतीकरण अझै ओझेलमा, अदालतको फैसला पनि थन्कियो, जनप्रतिनिधिका विद्युत मुख्य प्राथमिकता।
असार मसान्तमा बजेट धमाधम सकिँदै, बाँकेमा सरकारी लगानी, बालुवामा पानी सराह बन्दै, कञ्चनपुरमा भुक्तानी लिन भुक्तानी लिन र म्याद थप्न भ्याइ नभ्याइ।
रुल्पामा पहिरोको त्रासले रातभर जाग्राम, बिजुली खानेपानी पूर्ण रूपमा बन्द, हुम्लाको एक गाउँपालिकामा बैङ्क खाताबाटै रकम गायब।
र जुम्लामा यस वर्ष चामल पर्याप्त, मुगुका महिलामा पाठ्य घरको समस्या बढ्दै।
पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ। स्मार्टफोन प्रयोगकर्ताले krishnasarfmको मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
हवस् त, प्रविधि सहयोगी गोपीसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज असार 31 गते शनिबार 15 तारिक, तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार एफएम।